यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ, म नवराज लम्साल। शुरूमा मुख्य समाचार। 2 जना थपिएपछि मुलुकभर कोरोना संक्रमितको संख्या 59। पछिल्लो पटक संक्रमण भेटिएका रूपन्देही र बाँकेमा लकडाउनमा थप कडाई। हरेक परिवारमा कम्तीमा 1 जनाको कोरोना परीक्षण गराउने व्यवस्था गर्न सरकारलाई संसदको विधायन व्यवस्थापन समितिको निर्देशन। सत्तारूढ़ नेकपाको सचिवालय बैठक आज पुनः बस्दै। लकडाउनबाट प्रभावित मुलुकभरका 10 लाख भन्दा बढ़ीलाई राहत वितरण। र उत्तर कोरियाली नेता किम जोङ उन 3 सातापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ। यसअघि बसेको सचिवालयको बैठक छलफल नसकिएको भन्दै अर्को बैठक आज बस्ने गरी निर्णय गरेको थियो। रूपन्देहीमा 25 वर्षीय एक पुरूष र बाँकेमा 60 वर्षीय एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै मुलुकमा कोरोना संक्रमितको संख्या 59 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हिजो आयोजित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमित मध्ये 49 जना पुरूष र 10 जना महिला रहेको र उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो। मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले मुलुकमा हालसम्म पीसीआर विधिबाट 12,577 र आरडीटी विधिबाट 47,797 जनाको परीक्षण गरिएको जानकारी दिनुभयो। हाल देशभर 24,907 जनालाई क्वारेन्टाइनमा राखिएको र 94 जनालाई आइसोलेसनमा राखी उपचार गरिरहेको पनि डाक्टर देवकोटाले जानकारी दिनुभयो। मीडिया ब्रिफिङमा डाक्टर देवकोटाले विराटनगरमा गर्भवतीले सेवा नपाएको विषयमा मन्त्रालयको ध्यानकर्षण भएको र बिरामीलाई सेवा दिने विषयमा लापरवाही नगर्न आग्रह गर्नुभयो। रूपन्देहीमा 1 जना पुरूषमा कोरोना संक्रमण पुष्टि भएपछि पूर्णी हवा गाउँ सील गरिएको छ। कोटही माई गाउँपालिकाको मजगावा स्थित श्री मर्चबार आदर्श उच्च माविको क्वारेन्टाइनमा रहेका सोही गाउँपालिकाका 25 वर्षीय पुरूषमा संक्रमण पुष्टि भएको हो। गाउँलेलाई खाद्यान्न र आपतकालीन समस्याको समाधानका लागि स्थानीय तह र प्रशासनले समन्वय गर्नेछन्। संक्रमण पुष्टि भएका पुरूषलाई बुटोलको कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको छ। उनको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ। बाँकेमा कोरोना भाइरस संक्रमित भेटिएपछि बाँके प्रशासनले उच्च सतर्कता अप्नाएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला स्थित उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठकले कोरोना संक्रमणको आशंकामा नेपालगंजका 4 स्थान बन्द गरेको छ। बाँके प्रशासनले नेपालगंजको डीएसबी रोड, धम्बोजी, एकलैनी र महेन्द्र पार्क आसपासको क्षेत्र बन्द गरी घर बाहिर निस्कनमा रोक लगाउनका साथै आवत जावत बन्द गराएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ। राष्ट्रसभाको विधायन व्यवस्थापन समितिको बैठकले सरकारलाई हरेक परिवारको 1 जनामा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। यसका लागि विस्तृत कार्ययोजना बनाई लागू गर्न समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएको हो। समितिले बैठकमा मन्त्री ढकाललाई आमन्त्रण गरेको थियो। समितिका सभापति परशुराम मेघी गुरूङले सरकारले COVID-19 को रोकथाम तथा नियन्त्रणका लागि अहम भूमिका निर्वाह गरेको र अब थप जोखिम बढ़न नदिनका लागि प्रत्येक परिवारका 1-1 जनामा परीक्षण गर्नुपर्ने बताउनुभयो। बैठकले संक्रामक रोग ऐन 2020 संशोधन गरी आवश्यक कानून बनाउन निर्देशन दिएको छ। लकडाउनबाट प्रभावित देशभर असंगठित क्षेत्रमा कार्यरत श्रमिक मजदूर र असहाय गरी 10,06,021 जनालाई राहत सामग्री वितरण गरिएको छ। हिजोसम्म 7 प्रदेशमा 10,06,021 भन्दा बढ़ीलाई राहत सामग्री वितरण गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार स्थानीय तहमा राहत पाउने लाभग्राहीको यकिन तथ्याङ्क राख्न 7 प्रदेशमा 1-1 जना उपसचिव परिचालन गरी तथ्याङ्क अध्यावधिक गर्ने कार्य भएको छ। सरकारले लकडाउनबाट प्रभावित असंगठित क्षेत्रमा कार्यरत श्रमिक र मजदूरलाई राहत सामग्री वितरण गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा मन्त्रालयले राहत वितरणका लागि नमूना मापदण्ड जारी गरी 753 स्थानीय तहलाई पठाएको थियो। कोरोना संक्रमण फैलन नदिन सरकारले जारी राखेको लकडाउनका कारण राष्ट्रिय गौरवको आयोजनामा परेको प्रभावबारे राष्ट्रिय योजना आयोगले अध्ययन शुरू गरेको छ। आयोगले निर्माणका क्रममा रहेका 21 राष्ट्रिय गौरवका आयोजनाको अवस्था एवं समस्याबारे अध्ययन थालेको हो। पछिल्लो पटक सरकारले 400 केभी क्षमताको नाङ्ले भारे बुटोल प्रसारण लाइन र सुनकोशी मरिन डाइभर्सन आयोजनालाई समेत राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको भए पनि ती आयोजनाको भने काम शुरू भइसकेको छैन। आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज गणेलका अनुसार सिक्टा सिंचाई आयोजना र बबई सिंचाई आयोजनामा लकडाउनका कारण परेको प्रभावका बारेमा जानकारी लिएको हो। सरकारले कोरोनाको कारण मुलुकको विकास निर्माणको स्तरमा परेको दीर्घकालीन प्रभावका बारेमा अध्ययन गर्ने जिम्मा समेत आयोगलाई दिएको छ। तात्कालीन प्रभावका बारेमा अर्थ मन्त्रालयले अध्ययन गरिरहेको भए पनि दीर्घकालीन प्रभावका बारेमा अध्ययन गरी सरकारलाई सुझाव दिन आयोगलाई जिम्मा दिए अनुसार नै आफूहरूले श्रव्य दृश्य माध्यमबाट राष्ट्रिय गौरवको आयोजनाको अवस्थाका बारेमा जानकारी लिन थालेको उपाध्यक्ष प्राध्यापक डाक्टर कणेलको भनाइ छ। उहाँले सबै आयोजनाको अवस्थाका बारेमा जानकारी लिने र समस्या समाधानमा सहजीकरण गर्ने जानकारी दिनुभयो। कोविड 19 को संक्रमण रोकथामका लागि सरकारले लागू गरेको बन्दाबन्दीले अन्य विकास आयोजना ठप्प भइरहेका बेला यहाँ संचालित भेरी बबई बहुद्देश्य डाइभर्सन आयोजना भने असर परेको छैन। सरकारले लकडाउनमा राष्ट्रिय गौरवको आयोजनाको काम नरोक्न सरकारलाई निर्देशन दिएपछि भेरी बबईले दोस्रो चरणको निर्माणलाई निरन्तरता दिएको हो। आयोजनाका सिनियर डिभिजनल हाइड्रो लोजिस्ट एवं सूचना अधिकारी कृष्ण प्रसाद उपाध्यायले नदीको बहाव फर्काउने बाँध र सुरुङको फिनिशिङको काम भइरहेको बताउनुभयो। वर्षा अघि सक्नुपर्ने अत्यावश्यकीय काममा आफूहरू केन्द्रित भएको उहाँले बताउनुभयो। ताप्लेजुङको फुङलिङ नगरपालिकाको पुरानो बैंक लाइनमा आगलागी हुँदा 7 घर जलेर नष्ट भएका छन्। नजिकैका अन्य दुई घरहरू भत्किएका छन्। राति करिब 10:30 बजेदेखि आगलागी भएको थियो। आगलागी नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीसहित स्थानीय करिब 3 बजेपछि नियन्त्रणमा लिएका थिए। आगलागीबाट नष्ट भएका 7 घरमा 11 साना होटल तथा पसल रहेको प्रारम्भिक विवरणमा देखिएको प्रहरीले जनाएको छ। यसैबीच पीड़ितलाई राहत प्रदान गर्ने विषयमा जिल्ला प्रशासन कार्यालयमा आज बिहान सर्वपक्षीय बैठक बोलाइएको प्रमुख जिल्लाधिकारी डोरेन्द्र निरोलाले बताउनुभयो। बिहिबार बेवारिसे बम विस्फोट भई 4 बालबालिकाको मृत्यु भएको रोल्पाको त्रिवेणी गाउँपालिका 7 गैरी गाउँमा फेरि बेवारिसे बम भेटिएपछि नेपाली सेनाले हिजो निष्क्रिय पारेको छ। सोही ठाउँमा अर्को विस्फोटन नभएको बम समेत रहेको भन्ने स्थानीय बासिन्दाले दिएको जानकारीका आधारमा सेनाको टोली पुगी डिस्पोज गरेको हो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको नेपाल स्थित कार्यालयले संगठनको लोगो वा प्रतीकको प्रयोग संगठनद्वारा अनुमोदन गरिएका सामग्रीहरूमा मात्र प्रयोग गर्न सकिने प्रश्न पारेको छ। नेपालमा विभिन्न प्रयोजनहरूमा संगठनको लोगो अनधिकृत रूपमा प्रयोग भएको बारेमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै संगठनले हिजो एक विज्ञप्ति जारी गर्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरेको हो। लोगोको उपयोग डब्ल्यूएचओसँग आधिकारिक रूपमा सहकार्य गरिरहेका तथा डब्ल्यूएचओको साथ काम गरिरहेका सरकारी निकायहरू र संस्थाहरूका लागि मात्र सीमित गरिएको पनि संगठनले स्पष्ट पारेको छ। प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने सीता जयन्ती आज माता सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। आजको दिनलाई सीता जयन्तीको रूपमा देशभरका राम जानकी मन्दिरमा विशेष पूजा आराधना गरी मनाइन्छ। जनकपुरको राम जानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गरे पनि यस वर्ष बन्दाबन्दीका कारण प्रभावित भएको छ। विशेष पूजा भने हुने जनाइएको छ। हुम्लाको उत्तरी नामखा गाउँपालिकाका 2 विद्यालयमा लकडाउनका बेला पनि नियमित पठन पाठन भइरहेको छ। हिमालपारीको नामले चिनिने उत्तरी नामखा गाउँपालिका 6 लिमीको हल्जी र जाङ गाउँका 2 विद्यालयमा अहिले पनि नियमित पठन पाठन भइरहेको छ। सुनखानी प्राथमिक विद्यालयका शिक्षक छिरिङ डेनमार्क तामाङले नयाँ शैक्षिक सत्र शुरू भएको गत फागुनदेखि नै कक्षा सञ्चालन भइरहेको अहिले लकडाउनको समय पनि विद्यालयमा पढ़ाई चलिरहेको बताउनुभयो। नेपालबाट सुन्दै हुनुहुन्छ बिहान 9 बजेको समाचार। अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि बाँकी समाचार। कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेको अवधिमा विद्यालय र विश्वविद्यालयको पठन पाठन अनलाइनमा सञ्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले नेपाल टेलिकमले ई शिक्षा प्याकेज ल्याएको छ। नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले हिजो जारी गर्नुभएको प्रेस विज्ञप्तिमा देशका विभिन्न विश्वविद्यालय तथा विद्यालयबाट प्राप्त अनुरोध तथा सरकारका शैक्षिक निकायसँगको परामर्शका आधारमा सम्बन्धित शैक्षिक संस्थाबाट सिफारिस गरिएका मोबाइल नम्बरलाई बजार मूल्यभन्दा निकै सस्तो दर रेटमा डाटा सेवा उपलब्ध गराउन विशेष ई शिक्षा प्याकेज ल्याइएको उल्लेख छ। अब अन्तर्राष्ट्रिय समाचार। उत्तर कोरियाका नेता किम जोङ उन झण्डै 3 हप्तापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिनु भएको छ। नेता किमले एउटा रासायनिक मल कारखानाको रिबन काटेर उद्घाटन गर्नुभएको उत्तर कोरियाको सरकारी संचार माध्यमले जनाएको छ। उद्घाटन कार्यक्रममा नेता किम आफ्नी दिदी किम यो जोङ र उच्च सरकारी अधिकृत सहित सहभागी हुनुभएको थियो। पछिल्लो समय सार्वजनिक कार्यक्रममा नदेखिएपछि नेता किमको स्वास्थ्यका विषयलाई लिएर विभिन्न अड्कलबाजी गरिएका थिए। रसियाका प्रधानमन्त्री मिखाइल मिसुस्तिनलाई कोरोना भाइरसको संक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ। रसियामा 1,00,000 भन्दा बढ़ीलाई कोरोना संक्रमण भएको छ। गत जनवरीमा प्रधानमन्त्रीको जिम्मेवारी लिनुभएका मिसुस्तिनले मुलुकमा कोरोना महामारीलाई सक्रियताका साथ सम्हालिरहनु भएको थियो। मिसुस्तिनले आफूलाई कोरोना लागेपछि राष्ट्रपति भ्लादिमिर पुटिनलाई भिडियो सम्पर्क गरी बताउनु भएको र आफ्नो जिम्मेवारी उप प्रधानमन्त्री एन्द्रेई बेलोसोभलाई दिन राष्ट्रपतिलाई आग्रह गर्नुभएको संचार माध्यमहरूले भिडियो देखाएका थिए। कोरोना भाइरसको संक्रमणका कारण विश्वमा 2,39,570 जनाको मृत्यु भएको छ। कोरोना भाइरसबाट संक्रमितको संख्या 34,00,000 नागेको छ। त्यसैगरी संक्रमित मध्ये 10,81,172 जना उपचारपछि निको भई घर फर्किएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधि विभागले अमेरिकी स्वास्थ्य तथा विज्ञान केन्द्रले कोरोना भाइरस विरूद्ध बनाएको रेन्डेजिभिर नामक औषधिको आपतकालीन प्रयोगलाई अनुमति दिएको छ। गिलिड साइन्सको पहलमा बनेको रेन्डेजिभिर नामक औषधि कोरोना भाइरसका संक्रमितको उपचार गर्न 15,00,000 थान औषधि वितरण गरिने गिलिड साइन्सले बताएको छ। अमेरिकाको राष्ट्रपति निर्वाचनका डेमोक्रेटिक उम्मेद्वार जो बाइडेनले करिब 30 वर्ष अघि आफूले एकजना महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको भन्ने आरोपको खण्डन गर्नुभएको छ। हिजो एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै बाइडेनले त्यस्तो घटना कहिल्यै नभएको बताउनुभयो। साथै उहाँले सिनेटको अभिलेखमा हेरेर पनि त्यसबारे प्रश्न हुन सकिने उल्लेख गर्नुभयो। बाइडेनलाई उहाँका पूर्व सहायक तारा रेड्डीले 30 वर्ष अघि आफूलाई यौन आक्रमण गरेको भन्दै गत महिना प्रहरीमा उजुरी दिएकी थिइन्। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी हप्ता आर्थिक गतिविधि पुनः शुरू गर्ने लगायत स्कूल कलेज खोल्ने र लकडाउनले रोकिएकाहरूलाई सहज रूपमा गन्तव्यमा पुर्याउन वृहत योजना ल्याउने बताउनु भएको छ। प्रधानमन्त्री जोनसनले बेलायतले कोरोना महामारीको उच्चतम बिन्दु पार गरी अब घट्दो अवस्थामा रहे पनि फेरि दोहोरिन सक्ने जोखिम रहेकोले सतर्क रहने बताउनुभयो। प्रधानमन्त्री जोनसनले लकडाउन पछिको रणनीतिमा मुहारमा मास्क लगाउन अनिवार्य गर्न सकिने खुलासा पनि गर्नुभएको छ। बेलायतमा कोरोनाले 26,771 मृत्यु भइसकेको छ। अब मौसम। आज देशका पूर्वी तथा मध्य भागका साथै पश्चिमी पहाड़ी भागमा सामान्य बदली हुने र अन्य भागमा आंशिक बदली रही केही भागमा मेघगर्जन चट्याङ असिना र हावाहुरीसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियस बीच रहने अनुमान छ। बिहान 9 बजेको समाचार अन्तमा मुख्य समाचार फेरि एकपटक। दुईजना थपिएपछि मुलुकभर कोरोना संक्रमितको संख्या 59। पछिल्लो पटक संक्रमण भेटिएका रूपन्देही र बाँकेमा लकडाउनमा थप कडाई। हरेक परिवारमा कम्तीमा एकजनाको कोरोना परीक्षण गराउने व्यवस्था गर्न सरकारलाई संसदको विधायन व्यवस्थापन समितिको निर्देशन। सत्तारूढ़ नेकपाको सचिवालय बैठक आज पुनः बस्दै। लकडाउनबाट प्रभावित मुलुकभरका 10,00,000 भन्दा बढ़ीलाई राहत वितरण। र उत्तर कोरियाली नेता किम जोङ उन 3 सातापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी। नेपालबाट बिहान 9 बजेको समाचार यही सकियो। समाचारको अर्को बुलेटिन 11 बजे हुनेछ। सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।